Sloan. الحمد لله وكفى والصلاة والسلام على سيد الأنبياء وعلى آله وصحبه ومن اتبع الهدى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ونفس وما سواها فألهمها فجورها وتقواها، قد أفلح من زكاها وقد خاب من دساها. صدق الله مولانا العظيم. میرے محترم بزرگوں، میرے عزیز بھائیوں اور میری دینی بہنوں، یہ تیسرے دن ہے کہ میں انہی آیات کی تشریح اور کچھ اس کے متعلق جو باتیں ہیں وہ آپ کے سامنے بیان کروں. اس میں اللہ تبارک و تعالیٰ نے یہ فرمایا کہ کامیاب وہ شخص ہے جس نے اپنے نفس کو مزکہ کر لیا، اس کا تزکیہ کر. تزکیہ کیا ہے؟ اول تو یہ کہ اخلاق کو درست کرنا جو ہے وہ انسان کے اپنے بس کی بات نہیں. اس کے لیے کسی نہ کسی ایسے شخص کی گائیڈنس کی ضرورت ہوتی ہے جو اس کی باریکیوں کو سمجھتا. دیکھیے، ہر شخص کے پاس اس کا نفس ہوتا ہے، اس کے مقاعد بھی ہوتے ہیں، اس کی چالیں بھی ہوتی ہیں. وہ بہت انسان کو جو ہے عجیب عجیب طریقے سے دھوکے دیتا. اور ہوتا یہ ہے کہ وہ گمراہی جس کی طرف وہ لے جاتا ہے وہ یہ سمجھتا ہے کہ ہم بالکل ٹھیک ہیں اور ہم جو کچھ کر رہے ہیں وہ بالکل ٹھیک کر رہے ہیں. ہمارے حضرت تھانوی نمبر باب مرکزہ نے اس زمانے میں 14th century کے مجدد اور حکیم الامت تھے، انہوں نے کچھ باتیں تزکیہ نفس کے لیے شروع کی اور لوگوں کو آسان طریقے سے تصوف کو سمجھایا کہ تصوف کوئی شریعت سے علیحدہ چیز ہے. سب سے پہلے تو ایک جہل مرکب جو پھیلا ہوا تھا وہ یہ تھا کہ صوفیہ لوگ کچھ دوسری مخلوق ہوتے ہیں، ان کے کام دوسرے ہوتے ہیں، ان کے اعمال دوسرے ہوتے ہیں. یہ ایک ذہن میں تھا. اور ایسے لوگوں کو جو ملنگ ٹائپ کے ہوتے تھے، ایک کندھے پر ڈنڈا رکھا ہوا ہے گھوم رہے ہیں، تو سمجھتے تھے کہ یہ کوئی بہت بڑے بزرگ. بزرگ ان چیزوں کا نام نہیں ہے اور بزرگی یہ چیزیں ہیں بھی نہیں. بزرگی اور تقویٰ یہ ہے کہ جو تمام شریعت کی باتیں ہیں ان کو وہ تسلیم کرے، کسی شریعت کی بات سے کسی وقت بھی انکار نہ کرے. اور جن چیزوں کو منع کیا ہے ان چیزوں سے رک جائے، جن چیزوں کا حکم دیا ہے ان پر عمل کرے. یہ کہنا کہ نہیں صاحب، ہم تو نماز جو ہے مکہ معظمہ میں جا کر پڑھتے ہیں. تو بھائی دیکھو، کلیہ ہمارے سامنے یہ ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کے بعد صحابہ کرام جتنے بھی تھے وہ سب حضور اکرم صلی اللہ علیہ وسلم کے عاشق بھی تھے اور اللہ کے سب سے بڑے تابعدار، کہ اللہ ان سے راضی وہ اللہ سے راضی. ان سے بڑھ کر کوئی دنیا کا بزرگ، قطب، ابدال، اوتاد کوئی نہیں ہو سکتا. ان میں سے کسی صحابی نے یہ نہیں کہا بھائی میں کعبے میں جا کے نماز پڑھ لوں، میں تو یہاں نہیں پڑھتا. ان سے زیادہ کوئی نہیں تھا. ان صحابہ کی حالت تھی کہ وہ ایک دفعہ کسی قید خانے میں تھے, تو جیل خانہ تو جیل خانہ ہوتا ہے, ان کو کچھ کھانا وانا کوئی دے رہا تھا, کوئی کچھ کر رہا تھا, تو انہوں نے کہا بھائی تم تو بڑے اس بات کو کہتے ہو کہ ہم جو اللہ کی توحید کو مانتے ہیں, ہمارا رسول ایسا ہے اور یہ اور وہ ہے, اور اب تمہاری حالت یہ ہے کہ تم جیل خانے میں بند ہو اور تم کچھ بھی نہیں کر سکتے. تو وہ صحابی جو تھے انہوں نے کہا کہ دیکھو ہمارے رسول نے ہمیں دنیا کی جتنی باتیں ہیں اور جو اسباب ہیں ان کو اختیار کرنے کا حکم دیا, ورنہ ویسے میں تمہیں یہ بتانا چاہتا ہوں کہ اگر ہم یہ چاہیں اور یہ کہیں کہ یہ قلعے کی فصیل ساری برباد ہو کر برابر ہو جائیں تو ساری فصیلیں گر جائیں گی, دیکھا تو سب گر گئے. تو صحابہ کے پاس یہ قوت تھی لیکن وہ اس کو استعمال نہیں کرتے تھے, وہ کہتے تھے کہ نہیں اگر ہمیں پیدل چلنے کا حکم ہے تو پیدل چلیں گے, اونٹ ہے تو اونٹ کے اوپر سوار ہو جائیں گے, گھوڑا ہے تو گھوڑے پر سوار, ہوا پہ نہیں اڑیں گے, وہ نہیں ہوا پر اڑے. ایک دفعہ حضرت عبد القادر جیلانی رحمۃ اللہ علیہ وضو فرما رہے تھے, انہوں نے دیکھا تو ایک آدمی اڑتا ہوا جا رہا تھا, آپ نے اشارے سے اس کو بلایا میں آؤ, آگے کھڑا ہو گیا سامنے, ہوا میں جم جا رہے ہو پھر, نہیں جو اللہ کا حکم ہے جو اسباب ہمارے لیے بنائے اس کے طریقے سے کرو, جاؤ پیدل چلو, منع کر دی. یہ کیا ہے؟ تو معلوم یہ ہوا کہ اسباب کو اختیار کرنے کا ہمیں حکم دیا, اور جتنے ذرائع اور اسباب ہیں ان کو اختیار کرنے کے بعد جو بات ہمارے بس کی نہیں ہے اس کو ہمیں نہیں کرنا چاہیے. ہمارے حضرت تھانوی نواز احمد قلی نے کچھ اصول بنائے تھے, اس نے ایک سب سے بڑا اصول یہ تھا اختیاری اور غیر اختیاری. ایک شخص نے لکھا کہ حضرت مجھے نماز میں کھڑا ہوتا ہوں بڑے وسوسے سے آتے ہیں, یہ ہوتا ہے وہ ہوتا ہے, نماز میں خیال ہی نہیں جاتا, کہیں ادھر پہنچ جاتا ہے کہیں ادھر پہنچ جاتا ہے. اب یہ تو عام حالت آج کل کے لوگوں کی ہے. حضرت نے اس کے جواب میں لکھا کہ یہ خیالات کا آنا جو ہے تمہارے اختیار میں ہے یا تمہارے اختیار میں نہیں؟ انہوں نے کہا جی میرے اختیار میں تو نہیں. انہوں نے فرمایا کہ جب تمہارے اختیار میں نہیں ہے تو تم کیوں اس کا غم پالتے؟ اگر جو چیز تمہارے اختیار میں اسے اختیار کر لو, جو اختیار میں نہیں ہے اس کے پیچھے کیوں پڑتے؟ تو معلوم ہوا کہ خیالات کا آنا, وساوس کا آنا, خطرات کا آنا یہ ہمارے اختیار میں نہیں. البتہ اس میں ایک نقطہ یہ ہے کہ وساوس, خطرات اور جتنی بھی خیالات آ رہے ہیں ان کا آنا تو نہیں ہے لیکن لانا ہے. آپ کو بڑا مزہ آ رہا ہے خیالات میں, کہیں پہنچے ہوئے ہیں, کہیں کچھ کر رہے ہیں, کہیں کچھ کر رہے ہیں. اب جب آپ کو پتہ چلا تو آپ نے کہا کہ چلو بھئی باقی اسی میں رہو, کیا ضرورت ہے آگے پیچھے ہونے کی, تو یہ لانا ہو جائے گا. نہیں, جب آپ کو معلوم ہو گیا اب آپ اس کو آگے نہ چلائیں, وہیں روک دیں. ہاں نہ روکے نہ روکے, لیکن جہاں تک آپ اسے روک سکتے ہیں اسے روک لیں. صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین کے ساتھ بھی یہ واقعات ہوئے, ان کو بھی آئے, انہوں نے حضور اکرم صلی اللہ علیہ وسلم سے یا رسول اللہ آپ نے فرمایا کہ اچھا تو آیت نازل ہوگی لا یکلف اللہ نفسا الا وسعها لها ما کسبت, کہ ہم نے اس چیز کا مکلف تمہیں نہیں بنایا جس کی تمہیں طاقت نہیں ہے, جس کی قدرت نہیں. تو معلوم یہ ہوا کہ جس چیز کی, ایک حضرت کا ایک اور تھا کہ بعد یہ کہتے تھے کہ یہ بات ہے میرے ساتھ ایسا ہو جائے گا, میرے ساتھ ویسا ہو جائے گا, میرے حالات اتنے خراب ہیں, میں نے اتنا قرض لے لیا ہے, باہر نکلتا ہوں تو لوگ مجھے تنگ کرتے ہیں, اور مجھے جیل میں ڈلوا دیں گے, یہ کر دیں گے, وہ کر دیں گے. تو پورا اس نے ایک خط حضرت کو لکھا. حضرت نے اس کے جواب میں لکھا کہ آپ کے حالات میں جو انتہائی درجے کی بات ہے اس کو پہلے سے اس کے لیے اپنے آپ کو تیار کر لو, اور یہ فیصلہ کر لو کہ مجھے جیل میں جانا ہے اور مجھے بند ہونا, اور بس اس کے بعد بےغم ہو جاؤ. یہ جو اتنا تم نے مجھے پلندہ لکھا ہے یہ سب توہمات ہیں تمہارے, اور یہ فرضی خیالات ہیں کہ یہ ہو گیا تو کیا ہوگا, وہ ہو گیا تو کیا ہوگا. بھائی جو ہو جائے گا زیادہ سے زیادہ اس کے لیے تیار ہو, اور اس کے بعد تم جو ہے بے فکر ہو کر اپنے کام کرو. اب گھر کے اندر چھپے ہوئے بیٹھے, باہر نکلوں گا تو یہ ہوگا, فلاں کرتا ہوں یہ ہوگا. اب وہ حضرت نے تو اس کو اتنا ہی لکھا تھا. اس نے کہا ٹھیک ہے بھائی, جب وہ مجھے جیل میں ڈلواتے تو میں خود ہی کیوں نہ چلا جاؤں ان کے پاس, جا کے ایک دروازہ کھٹکھٹایا, کام جی فرمائیے پیسے لے کر آئے. اجی نہیں پیسے کہاں لے کر آئے. کہا پھر کیوں آیا. کہ نہیں وہ آپ جو مجھے کہتے تھے کہ میں جیل میں ڈلوا دوں گا, کہ ہاں تو مجھے ڈلوا جی میں آیا ہوں آپ کے پاس. انہوں نے کہا تمہارا دماغ ٹھیک ہے, ایک تو میرے پیسے کھا گئے ہو, اب تو میں بستر بھی دوں اور کھانا بھی دوں وہاں, اور تمہاری دیکھ بھال بھی کروں, ہر چیز تمہاری ضرورت کی پہنچاؤں. میرا دماغ خراب ہوا ہے, جاؤ جاؤ میں اپنا کام کرو, آئے بڑے جیل میں بھیج دو. اب جو مقروض ہو اس کو کوئی جیل میں بھیجے تو جیل والے کہتے ہیں بھائی جرم تو اس نے کیا نہیں, ہم اپنی تحویل میں لے لیتے ہیں, لیکن باقی سب چیزیں, اس کا بستر بھی لاؤ, اس کے لیے ریڈیو بھی لاؤ, اس کے لیے ٹی وی بھی لاؤ, جیسا اس کا اسٹیٹس ہو اس کے مطابق اس کے لیے ساری فیسلٹیز مہیا کرو, ہم اپنے پاس اسے رکھ لیتے ہیں, کھانا بھی اس کو پہنچاؤ. انہوں نے کہا میاں میرا دماغ خراب نہیں, تم جاؤ. ہم نے کہا ارے نہیں تو انہیں کی وجہ سے تو نہیں باہر نکل رہا تھا, یہ تو کم بخل آپ مجھ سے ڈرنے لگے, پہلے میں ان سے ڈرتا تھا. وہ اس نے جا کر دوسرے کا دروازہ کھٹکھٹایا, وہ باہر نکلا, اسے بھی یہی مکالمہ ہوا. اس نے کہا میاں جاؤ جاؤ اپنا کام کرو, آئے بڑے جیل میں بند کرا دو. اب اس کو یہ خیال آیا کہ لاہور والا کو میں نے اپنا سارا کاروبار چھوڑا ہوا, کام چھوڑا ہوا ان لوگوں کے ڈر کی وجہ سے کہ یہ مجھے جیل میں ڈال دیں. اب یہ تو مجھ سے, اب وہ جب سامنے آتا تھا تو جیل میں بند کرانے والے راستہ کاٹتے تھے کہ یار یہ کہہ کہ بند کرو. بلکہ میں آپ کو ایک اپنا لڑکیوں سناتا ہوں. ایک صاحب نے مجھ سے قرض لے لیا. انہوں نے کہا جی میں اتنے دن کے بعد دے دوں, بہت اچھا. اس کے بعد وہ غائب ہو گیا. ایک دن اتفاق سے وہ سائیکل پہ جا رہے تھے تین چار مہینے کے بعد, تو انہوں نے مجھے دیکھا. میں نے کہا بھیا السلام علیکم. اور آ کر انہوں نے جو رونا شروع کیا, میری بیوی اسپتال میں, میری بچی اپنے چلوا مل جائے. اب جو انہوں نے جناب شروع کیا, میرے جیب میں سے 40-50 روپے تھے, میں نے کہا جی آپ لے لیجیے اور ان کا علاج کرائیے چلے جائیں. اب دوسری دفعہ جب وہ مجھے نظر آئے تو میں ان سے بھاگا. میں نے کہا یہ پھر روئے گا, پھر میری جیب سے یہ پیسے لگے, بجائے اس کے کہ اب میں مزید ان کو پیسے دوں اب میں ہی اس سے بچوں, تو میں خود بچنے لگ گیا. اب کیا کرے آدمی. حقیقت یہ ہے کہ انسان کو اللہ تعالی نے بڑا عجیب بنایا, یہ ہر طریقے سے اپنے آپ کو ہر سانچے میں ڈال سکتا, اور اس کی یہ کیپیسٹی ہے کہ جس قسم کی بھی بات یہ کرنا چاہے وہ کر سکتا, انتہائی مشقت بھی اٹھا سکتا ہے, انتہائی عیش کی حالت بھی اپنے اوپر کاری کر سکتا ہے, ساری دنیا کی فیسلٹیز بھی اپنے اوپر جو ہے وہ اویل کر سکتا ہے, اور ساری دنیا کی راحتوں کو پھینک بھی سکتا ہے. شریعت نے جائز چیزوں کو اختیار کرنے کا حکم دیا کہ جہاں تک آپ کو شریعت جو سہولتیں مہیا کرتی ہیں. ہمارے حضرت تھانوی رحمۃ اللہ علیہ کو ایک صاحب سے فرما رہے تھے کہ آپ نے کار خریدی ہوئی ہے. نہیں حضرت آپ نہیں خرید. نہیں حضرت میرے پاس پیسے ہیں. آپ نے خانسامہ رکھا ہوا. نہیں ہے. तो जी पका लेती। उसने फरमाया देखो ये जो तुम्हें दौलत मिली हुई है ये तुम्हारी लाज के लिए नहीं, ये मखलूक खुदा के लिए है। तुम गाड़ी खरीदोगे तो एक ड्राइवर तुम्हें रखना पड़ेगा, घर में खानसामा रखोगे, फिर उनका जो है उनकी तनख्वाह उनका गुजारा तुम्हारे ऊपर चलेगा, नौकर रखोगे घर की देखभाल के लिए उसका अलग। तो इतने लोगों का रोजगार तुमने क्यों बंद किया हुआ है? अल्लाह ताला तुमसे हिसाब मांगेंगे या तुम ये सारी दौलत दे दो किसी को? जब तक तुम्हारी तहवील में है और कोई जरूरत भी नहीं है उसकी तो उसे क्यों नहीं खर्च करते? अरे मैं तो ये समझता था ये फजूल खर्ची है और अय्याशी है। ये अय्याशी नहीं है, ये तो जरूरत है। जो जरूरत है ना आपको अल्लाह ताला ने सहूलत अदा की है उसको इख्तियार करो और उसका शुक्र अदा करो। अल्लाह मियां तेरा लाख लाख शुक्र है, तेरा एहसान है, तूने मुझे इस काबिल बनाया, मैं तेरी ये नेमतें और ये सहूलतें जो है उनसे तैयाब हो रहा हूँ, ये महज आपका फजल करम और एहसान है। तो उस पर शुक्र अदा करो और उन चीजों को इख्तियार करो। और अगर नहीं है तुम्हारे पास तब भी शुक्र अदा करो, इसलिए कि अल्लाह तबारक व तआला जिसको नहीं देता है उसके अंदर भी उसकी लाख मसलियतें और हिकमतें होती हैं कि क्यों नहीं दिया। पता नहीं दौलत आएगी तो क्या करेगा, क्या नहीं करेगा, किन गुनाहों में, किन मफसदात में फंसेगा, क्या कुछ होगा, क्या ये हमें नहीं पता। हर चीज में एक हिकमत है। हमें हैवान नाजिक बनाया, बोलना सिखाया, बयान करना सिखाया। सारे जानवर भी बोलते हैं, परिंद परिंद भी बोलते हैं, ये चीजें भी बोलती हैं, लेकिन इन सब की बातों को इनकी जबान को अल्लाह ताला ने हमसे पोशीदा रखा, हम पर जाहिर किया। क्या हिकमत है इसमें, क्या मसलियत है हमें नहीं पता। परिंदे भी बोलते हैं, जानवर भी बोलते हैं, सबको उनकी एक जबान है। एक शख्स हजरत ईसा अलैहिस्सलाम के पास आया कि या नबी अल्लाह मुझे जानवरों की बोली सिखा दी, क्या मुसीबत आई है तुमको? चौक में जाओ जाओ अपने काम करो, जानवरों की बोली सिखा दी। फिर आया, फिर आदमी उसे कहा नहीं देखो अल्लाह ताला की ये हिकमत और मसलियत होती है, तू इस चक्कर में क्यों पड़ रहे हो? बहुत अच्छा। फिर आगे अच्छा ठीक है, दुआ की, जानवरों की बोली उसके समझ में आई। घर पहुंचे तो मुर्गा मुर्गी कुछ कुर कुर कर रहे थे, इन्होंने कान लगाया तो मुर्गा कह रहा था कि क्या बात है, तेरा दिमाग कुछ खराब हो रहा है, कुछ बड़ी अफसरदा सी खड़ी हुई है, खैरियत तो है? उसने कहा तुझे ये नहीं पता तो क्या बात है? कि मियाँ का बैल मरने वाला है कल। अच्छा, मियाँ ने बैल खोला, जाकर भेज दी, भाई मरने वाला है, इससे पहले इससे पैसे खड़े करो। चलो ठीक हो। दूसरे दिन फिर घर में दाखिल हुआ, फिर वो कुछ कुक कुक कर रही थी, फिर उसने कान लगाया, फिर उसने कहा कि वो मियाँ का ऊंट मरने वाला है, ऊंट को भी जाकर बेचा। तीसरे दिन आया, घोड़ा मरने वाला है, घोड़े को भी बेचा। चौथे दिन जो मुर्गी थी और मुर्गा था, अरे बता तो सही क्या हो गया, तो मगर आज तो तू बोल ही नहीं रहे। उसने कहा बोलने की बात ही नहीं रही। तो क्या हुआ कि कल मियाँ मरने वाले हैं। अब वो हजरत ईसा अलैहिस्सलाम से उन्होंने कहा कि मगर तेरी मौत का वो किफाया बन रहे थे, कफारा बन रहे थे, उस पर तेरी मुसीबत चल रही थी, वो तो तू सारी बेच आए, अब तो मेरे पास कोई राज नहीं, जाओ दफा हो जाओ। तुम जो है अल्लाह की हिकमतों में दखल दोगे तो यही तो नतीजे होंगे। तो हकीकत यह है कि अल्लाह तबारक व तआला ने जिन चीजों को हमसे पोशीदा रखा उसमें लाख मसलियत हैं और हिकमत है, तो हम क्यों इस गम में पड़ रहे? लेकिन जो चीजें हमारे इख्तियार में हैं उनको इख्तियार करना ये हमारे ऊपर वाजिब है। अभी इसमें दो बातें जो मैं बयान करना चाहता हूँ वो ये कि एक अल्लाह के हुकूक जिसको हम हुकूक अल्लाह कहते हैं और एक हुकूक विवाद उनको हम बंदूगे। अल्लाह के हुकूक सब जानते हैं, नमाज पढ़ना है, रोजे रखने हैं, जकात देना है, अगर माल हो तो हज भी करना है, अगर माल हो तो जो कुछ भी है उसके अकायद हैं मालूम। लेकिन सबसे ज्यादा कोताहियां हुकूक लिबाद में होती, हमें ये नहीं पता कि पड़ोसी का क्या हक है, भाई का क्या हक है, बहन का क्या हक है, माँ का क्या हक है, बाप का क्या हक है, किसी चीज को नहीं जानते। हकीकत यह है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से एक सहाबी ने आकर शिकायत की, या रसूलल्लाह मेरी एक लौंडी थी बड़ी खूबसूरत, मैं खरीद कर लाया था, मेरे बाप ने कब्जा कर लिया। मैं गया था उनसे मांगने, उनका जाओ भाग जाओ मैं नहीं लेता, अब मैं क्या करूं। अब इतनी बड़ी बात हुजूर सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते हैं अंत वो माल उगल अभी तू और तेरा माल तेरे बाप का है, जाओ। मालूम है कि बाप का क्या हक है, लेकिन इसके हुदूद हैं मुतय्यन। फिकी एतबार से बीवी का हक जो है, वालिदैन का हक जो है, बच्चों का हक जो है, उन सबकी अलहदा अलहदा एक हद मुकर्रर है, उसी के अंदर रहते हुए कहीं बीवी का हक बढ़ जाता है, कहीं वालिदैन का हक बढ़ जाता है, कहीं कुछ हो जाता है, लेकिन हम इसमें इफराद तफरीद करते हैं। या बीवी बच्चों के है जन्म मुरीद हो गए, अब बीवी की बात माने जा रहे हैं, माँ बाप को जो है निगलेक्ट किया हुआ है, उनकी उनको कोई देखता ही नहीं, बहुत गलत बात है। वालिदैन का एक हक है, उस हद तक उनकी खिदमत करना इस तरीके से कि अगर वो मुशरिक हों और काफिर हों जब भी उनके हुकूक हों। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके हुकूक को तलब नहीं फरमाया। हजरत अस्मा रज़ियल्लाहु ताला अन्हा उनकी वालिदा ईमान नहीं लाई थी, हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हा की ये पहली बीवी थी, हजरत अस्मा उनसे थी। जब सुलह हुदैबिया हो गई और आना जाना खुल गया तो बेटी थी उनकी, मक्का मुअज्जमा थे, उसके लिए बहुत सी चीजें लेकर अब वो वहां से बेटी के दरवाजे पर पहुंचे, दरवाजा खटखटाया, कौन? मैं तुम्हारी अम्मा हूं। उनका अम्मा आप अभी तक ईमान नहीं लाई, मैं हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से पूछे बगैर आपको अपने घर में दाखिल नहीं किया। बस दरवाजे के सामने बैठ गई, अब जाएंगे कहां, आए तो थी बेटी के पास, बेटा उठा नहीं हुआ। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास उन्होंने इत्तला भेजी कि या रसूलल्लाह मेरी वालिदा इस तरीके से आई है, मैं क्या करूं? आपने फरमाया कि उनकी इसी तरीके से इताअत और देखभाल करो जैसे तुम किसी मुसलमान माँ की करते। अलबत्ता उनके कुफर के मामले में तुम मुलबस मत, ऐसी कोई बात जो शरीयत के खिलाफ हो उसको मत कबूल करो, बाकी वैसे उसकी खिदमत करो, बहुत घर में दाखिल कर। तो मालूम ही हुआ कि इस्लाम ने ये नहीं कहा कि भाई वालिदैन को बिल्कुल ही अलहदा कर दो, नहीं, उनकी इताअत जो है लाजिम। और मैं पहले बता चुका हूं कि हदीस में यहां तक आता है, हदीस तो हदीस है, कुरान पाक में आता है वला तकुल लहुमा उफ, कि उन्हें उफ तक मत कहो, वला तनहरहुमा और उनको कभी मत छिड़को, वकुल लहुमा कौलन करीमा, हमेशा उनके साथ जो भी बात करो नरम और शाइस्ता लहजे में करो, वक़्फ़िद लहुमा जनाहा ज़ुल्ल मिनर रहमा, और रहमत की कंधा जो है हर वक्त उनकी तरफ झुकाए हुए रखो, ہر وقت جو ہے ان کی اطاعت میں سر اپنا نیچے جھکا کر رکھو. تو جب قرآن یہ کہتا ہے وَقُلْ رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا, اور ان کے لیے یہ دعا کرو کہ اللہ جس طرح بچپن میں انہوں نے ہمیں لاڈ سے نعمتوں سے کس کس محبت سے شفقت سے پالا ہے, جیسے اس وقت انہوں نے ہمارے ساتھ سلوک کیا اللہ نے ہمارے والدین کے ساتھ بڑھاپے میں ایسا ہی کیجیے, آپ ان کو نواز دیا اپنی نعمتوں سے. نہ تو اور تو کچھ درکنار, بھئی یہ دعا تو ہم کر سکتے ہیں, وہ تو ہم سے دعا بھی نہیں ہوتی. بلکہ لوگ یہ کہتے ہیں اجی اب یہ بوڑھے ہو گئے ہیں, دماغ خراب ہو گیا ہے, زمانہ کہیں کا کہیں پہنچ گیا, ان کو کچھ آتا جاتا تو ہے نہیں. اب یہ خام خواہ بیٹھے ہوئے اور خام خواہ کی وہ کرکور کرتے رہتے ہیں, تو باپ کو کوئی گھاس نہیں ڈالتا. حالانکہ اللہ تبارک و تعالیٰ کے یہاں سب سے پہلے جو سوالات ہوں گے وہ اسی بارے میں ہوں گے کہ تم نے اپنے والدین کا کیا حق ادا کیا, تم نے اپنے رشتے داروں کا کیا حق ادا کیا, بیوی بچوں کا کیا حق ادا کیا, سب چیزوں کے بارے میں سوال ہوگا. بھئی حقوق اللہ تو اللہ تعالیٰ جس کے چاہے معاف فرما دے, لیکن حقوق العباد تو معاف نہیں ہوں گے, ان کے بارے میں تو آپ سے ہر ایک سے پوچھا جائے گا تم نے کیا 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 نہیں کیا. حدیث میں یہ آتا ہے کہ ایک رحمت کی نظر جو اپنے والد یا والدہ پر ڈالے اس کو ایک مقبول حج کا ثواب ملتا ہے. کتنی بڑی بات ہے, کتنا بڑا اجر ہے. ہم لاکھوں روپے خرچ کر کر دھکے کھا کر نہ جانے کیا کیا, میں رمی کرنے گیا بخار چڑھ رہا تھا, ٹائیفائڈ ہوا ہوا تھا, ہمت کر کے گیا تھا, ایسا ریلا آیا کہ یہی نہیں پتا چلا کہ ہم پیچھے کتنے پلانگ چلے گئے اور جوتیاں بھی غائب. جوتی ڈھونڈنے کوشی کی جوتی نہیں ملی. میں نے اپنی بیوی سے کہا, انہوں نے کہا ایک میری بھی گئی, میں نے کہا چلو ٹھیک ہے. کسی کی میری بہن تھی ساتھ, اس کی بھی جوتی نہیں. میں نے کہا تم اپنی جان بچاؤ چلو یہاں سے. تو میں تو خیر قابل ہی نہیں تھا, میں تو بخار میں مر رہا تھا, بڑی ہمت کر کے وہاں تک پہنچا تھا. میں نے کہا بھائی مجھے تو مکے پہنچاؤ, پہنچ گیا. بعد میں ان کو بھیجا کہ جا کر تم رمی کرو, اور ایک وہ میرا خادم تھا, میں نے کہا تم میری طرف سے بھی رمی کر لو. مجھے ہوش ہی نہیں رہا. بہرحال وہ گئے تو اللہ نے اس وقت ان کو سہولت دی, سب کچھ کر کے آ گئے. اب اتنی محنت اور مشقت جب وہاں ہوتی ہے, اس کے بعد کون شخص یہ کہہ سکتا ہے کہ میرا حج قبول ہو گیا؟ کسی کے پاس ڈگری نہیں ہے قبولیت کی, تو اللہ کی مرضی ہے کسی کا قبول کرے نہ کرے. لیکن یہ تو قبول ہے ایک نظر ڈالنے میں جو مل رہا ہے, یا تو ہمیں یقین نہیں ہے تو پھر اس کا مطلب یہ ہمارا ایمان ہی کیا رہ گیا. اگر ہمیں حضور اکرم صلی اللہ علیہ وسلم کے کہنے پر یقین نہیں ہے, کون سا ایمان ہے ہمارا؟ کچھ بھی نہیں. حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ محبت کرنا, ان کی عظمت دل میں رکھنا, ان کی اسوہ حسنہ کو اختیار کرنا, یہ سارے مسلمانوں کا فرض ہے. جو حضور اکرم صلی اللہ علیہ وسلم سے اطاعت اور آپ سے محبت نہیں رکھتا وہ اللہ سے بھی نہیں رکھتا. معلوم یہ ہوا کہ سب سے پہلی منزل جو ہے, ہمارے حضرت یہ فرماتے تھے کہ تین مقام ہیں. پہلا مقام یہ کہ مرشد کی عظمت اس کی محبت دل میں بٹھاؤ. بہتوں کے یہاں تو تصور شیخ ہے, تو بھائی شیخ کا تصور کرو, نماز میں بھی کرو, یہ بھی. ہمارے یہاں تو یہ کہتے ہیں نہیں بھائی اس کو مت کرو, یہ شرک, اس سے منع کرتے ہیں. لیکن محبت اتنی ہو شیخ کی کہ علاوہ شیخ کے کوئی چیز نظر ہی نہ آئے. اب وہ کہتے ہیں کہ اس کے بعد جو ہے پھر دوسرا درجہ جو ہے یہ حضور اکرم صلی اللہ علیہ وسلم کی محبت کا ہے. پھر یہ محبت ختم ہو جاتی ہے, وہ محبت آ جاتی, اور پھر اس کے بعد جو ہے اللہ کی محبت آ جاتی. تو یہ درجہ بدرجہ سیڑھی چڑھتے ہوئے انسان وہاں تک پہنچتا ہے, ایک دم نہیں پہنچتا. ہمارے شیخ احمد صاحب گنگوئی رحمۃ اللہ علیہ بیٹھے ہوئے تھے, کوئی نقش بندی بزرگ تھے, وہ کچھ اپنے حالات سنا رہے تھے, میرا ایک لطیفہ کھلا تو یہ ہوا, ایک یہ ہوا, ایک وہ. فرمانے لگے کہ تھوڑا سا جوش کبھی کبھی ہمارے حضرات کو بھی آ جاتا ہے. ارے انہوں نے کہا بھائی کیا ہے, میں تمہیں سناؤں کہ 10 سال تک میں نے حضرت حاجی صاحب رحمۃ اللہ علیہ سے پوچھے بغیر کوئی کام نہیں کیا, اور بتاؤں پھر اس کے بعد 10 سال تک میں نے بغیر حضور اکرم صلی اللہ علیہ وسلم کے پوچھے بغیر کوئی کام, اور پھر اور بتاؤں. اچھا اب کیا بتاؤں, تمہاری سمجھ میں نہیں آ رہی. تو آپ نے دیکھا کہ کس کس مقام کے بزرگ ہوتے تھے, کیا کیا کرتے تھے. ہمارے حاجی اقبال اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ کے پیر میاں جی نور محمد صاحب رحمۃ اللہ علیہ اپنے زمانے کے بہت بڑے تھے, لیکن اتنے عجیب تھے کہ اپنے حالات کو, اپنی تمام چیزوں کو اس طرح چھپائے رکھتے تھے کہ کوئی پہچان ہی نہیں سکا کون میاں جی ہیں, کیسے بزرگ ہیں, کیا ہیں, کیا نہیں. حاجی صاحب رحمۃ اللہ علیہ نے ایک مرتبہ خواب میں حضور اکرم صلی اللہ علیہ وسلم کی زیارت, اور اتنا ان پر روب ساری تھا کہ آگے قدم نہیں پڑا. حضرت باقی باللہ رحمۃ اللہ علیہ سلسلے کے جو بزرگ تھے وہ آئے اور انہوں نے ان کا ہاتھ پکڑ کر حضور اکرم صلی اللہ علیہ وسلم کے سپرد کر دیا. حضور اکرم صلی اللہ علیہ وسلم نے ان کا ہاتھ پکڑ کر حاجی صاحب کا میاں جی نور محمد رحمۃ اللہ علیہ کے ہاتھ میں دے دیا. آنکھ کھل گئی, اب یہ جانتے نہیں تھے, کبھی دیکھا ہی نہیں تھا, نام تو نہیں بتایا تھا, شکل دکھائی تھی کہ یہ ہے, لوگ یہ سنبھال رہے ہیں. اب حاجی صاحب تڑپ رہے ہیں, پریشان ہیں, کون ہے وہ شخص, کہاں رہتا ہے, کیا کرتا ہے, جس کے سپرد مجھے حضور اکرم صلی اللہ علیہ وسلم. آپ اندازہ لگائیں 2.5 سال گزر گئے, میاں جی کا پتہ نہیں چلا. ان کے استاد میاں قلندر مشہور معروف اسی نام سے تھے, وہ آئے, انہوں نے ان سے کہا کیا بات ہے تم بہت پرے. انہوں نے کہا ایسے ایسے میں نے ایک خواب دیکھا, اب مجھے ان سے کا ہی نہیں پتا کہ وہ بزرگ ہیں کہاں. ارے انہوں نے کہا دیکھو بھائی تم ایسے کرو لوہاری چلے جاؤ, اور میاں جی نور محمد صاحب سے مل کر یہ بات سناؤ تو وہ کچھ بتائیں گے, تمہاری تسلی شاید وہاں ہو جائے, ہم تو تمہاری تسلی کرنی تھی. بہت اچھا. اب یہ سننے کے بعد حاجی صاحب کو اتنی تاب نہیں رہی کہ کسی سواری کا بندوبست کرتے یا کسی اور چیز کا, پیدل دوڑ پڑے, پیروں میں چھالے پڑ گئے. اسی حالت میں مسجد میں داخل ہوئے میاں جی نور محمد صاحب کے پاس. جیسے ہی نظر پڑی, اب تو جناب غش آ گیا انہیں, یہی تو ہیں, چہرہ دیکھ لیا نا, کہ جا کر پیروں میں سر رکھ کر رونے لگ گئے, تڑپنے لگے. میاں جی نے سر اٹھایا اور پوچھنے لگے کہ کیا اتنا یقین ہے تمہیں اپنے خواب کے اوپر. اب یہ دوسری کرامت تھی آج میاں جی نور محمد صاحب کی, کہ یہ کہہ رہے ہیں کہ اپنے خواب پر تمہیں اتنا مصروف اور اتنا یقین ہے. حضرت اب تو سب کچھ سامنے آ گیا. بہت تو آپ اندازہ لگائیں کہ یہ حضرات جو تھے ان میں ایک تڑپ تھی, ایک لگن تھی کہ ہمیں کچھ حاصل کرنا ہے. جس وقت ان کا انتقال ہوا میاں جی نور محمد رحمۃ اللہ علیہ کا, تو پالکی میں بیٹھ کر بیمار تھے, تشریف لائے خان خواہ پر حاجب لال صاحب حاجب مکی رحمت اللہ علیہ, اسی خان خواہ میں جس میں حضرت تھانوی نب اللہ عمر کے لوگ ساری عمر بیٹھے اسی میں ہو گئے, اسی میں حافظ غالب صاحب تھے, اسی میں مولانا شاہ محمد صاحب تھے رحمت اللہ علیہ. آ کر انہوں نے اطلاع کرائے, ننگے پیر بھاگے ہوئے حاجی صاحب حضور ہوئے, آ کر ہاتھ باندھ کے کھڑے ہو گئے. امداد اللہ جی تو یوں چاہتا تھا کہ تیرے سے اور کچھ تھوڑا سا کام کراؤں, لیکن فقیر کا وقت پورا ہو گیا. تو حاجی صاحب رونے لگے, رونا چاہیے. تو جب ان کو روتا ہوا دیکھا تو میاں جی فرمانے لگے کہ کیوں روتے ہو, فقیر مرا نہیں کرتے, منتقل ہو جاتے ہیں ایک جگہ سے دوسری جگہ پہ. جو فیوز تمہیں مجھ سے زندگی میں حاصل ہو رہے ہیں میری قبر سے وہ ملتے رہے, غم مت کرو. یہ تھے بزرگ. اب ہمارے وہ میاں جی, بہت کم لوگ جانتے ہیں کہ میاں جی تھے کیا, کتنے بڑے بزرگ تھے, کیا ان کا روحانی مقام تھا, کیا کسی کو کچھ نہیں پتا. اپنے زمانے کے بہت بڑے بزرگ تھے, لیکن ان کی یہ کیفیت یہ تھی کہ اپنے آپ کو مٹایا ہوا اتنا تھا کہ ہر بات کو چھپاتے تھے, ہر بات کو اتنا خفی رکھتے تھے کہ مولانا نانوتوی رحمت اللہ علیہ فرماتے ہیں کہ میاں جی کے اوپر 6 مہینے تک ایک کیفیت منصور بن حلاج کی تاریخ انل حق والی, لیکن اس کو انہوں نے اس طریقے سے گزار دیا کسی کو پتہ نہیں چلا. ان کا یہ درد تھا, ساری عمر انہوں نے اس انداز سے اپنی گزاری, اور معمولی طریقے سے بچوں کو پڑھاتے تھے, کھدر کے کپڑے پہنتے تھے, ایک مسجد میں رہتے تھے. کچھ ایسے ہوتے ہیں بزرگ کے اپنا سب کچھ فنا کر کے اللہ کی رضا حاصل کرتے ہیں, کسی کو اللہ تعالیٰ بادشاہ دیتے. حضرت کبیر احمد رفائی رحمت اللہ علیہ بہت بڑے اپنے زمانے کے بزرگ گزرے, لیکن بڑے ٹھاٹ سے رہتے, باقاعدہ قالین, پردے, ہاتھ سے کھینچنے والے پنکھے, اللہ بھلا سب کچھ ان کے یہاں. امام راضی اپنے زمانے کے بہت بڑے عالم تھے, تفسیریں لکھی ہیں انہوں نے, لیکن تصوف کے قائل نہیں تھے. کسی نے ان سے کہا کہ بھائی تم ان سے تو جا کر ملو کبیر احمد رفائی رحمت اللہ علیہ سے, تمہیں پتہ چلے گا کہ بزرگی اور تصوف ہوتا کیا. ارے نہیں نہیں کچھ نہیں ہوتا, بس شریعت ہے جو کچھ بھی ہو. تو کسی نے مجبور کیا تو انہوں نے کہا اچھا ٹھیک, سفر کیا پہنچے. اب تیرا تو بہت بڑے چاہنا ٹھاٹ تھے, خادم وادم کھڑے ہوئے ہیں قالین اور غالیچے بچھے ہوئے ہیں, تو ان کو حیرت ہوئی کہ یہ کون سا فقیر ہے بھائی. تو ایک منہ سے ان کے جملہ نکلا, نمر دانست کے دنیا دوست دارت, کہ وہ اللہ کا ولی نہیں ہو سکتا جو دنیا کو اتنا دوست رکھتا ہو, اور یہ کہہ کر واپس چلے گئے. جا کر مسجد میں تھکے ہوئے تھے, جا کر لیٹ گئے, آگ لگ گئی. آگ لگی تو دیکھا کہ میدان حشر ہے, ایک آدمی نے انہیں پکڑ لیا تو بھائی میرے پیسے ادا کرو تم نے مجھ سے لیے تھے, پیسے تو نہیں ہے. انہوں نے کہا نہیں ہے تو کیا, میں تمہیں نہیں چھوڑتا. فرشتے آ گئے, انہوں نے پکڑ لیا, بھیا پیسے دو یا دو دس چلو. اب کھینچا تانی میں ان کو لیے جا رہے ہیں, سامنے سے آواز آئی راستہ دو بچو ہٹو, سواری آ رہی, سواری آ رہی. ایک رتھ کے اندر کبیر احمد رفائی رحمت اللہ علیہ بیٹھے تھے, اور چاروں طرف اشرفیوں کے اور دیناروں کے اور درموں کے توڑے رکھے ہوئے تھے, थैलियां रखी। पहुंचे, अरे भाई क्यों इनको क्यों पकड़ रखा है, इनके दिन में इतने पैसे हैं। हाँ हाँ पैसे हैं, ये लो छोड़ दो इनको। छोड़ दी, आग खुल गई। अब बड़े परेशान, भाई मैंने तो ये कहा उन्हें, उन्होंने तो मेरी जान बचा दी। थोड़ी देर में कबीर अहमद रिफाई रहमतुल्लाह में तशरीफ लिया। सलाम अलैकुम। वालेकुम सलाम। उन्होंने कहा राजी तुमने एक जुमला वो एक मिसरा कहा था। नहीं नहीं अगर तो मुझसे गलती हो। नहीं, उन्होंने कहा ठीक है उस वक्त तो तुमने अपनी मर्जी से कहा था, अब तुम हमारी मर्जी से सुना दो। तो उसने क्या हरज है, अरे वो तो मैंने ऐसे ही कह दिया था कि नमर दानस के दुनिया दोस्त है, वो अल्लाह का बली नहीं होता जो दुनिया को दोस्त। हमारे इसके साथ दूसरा मिसरा भी मिला लो, अगर दारल बराए दोस्त दारल, कि अगर वो रखे तो अल्लाह के लिए रखे अपने लिए भी। तो मालूम हुआ कि उनका एक मकाम होता है। हजरत निजामुद्दीन बल्खी रहमतुल्लाह अलैह बड़े ठाट से बड़े शहाना उसे रहते थे, घोड़े पाले हुए थे, शिकारी कुत्ते पाले हुए थे, शिकार करने बादशाह के साथ जाते थे, बादशाह उनका मुरीद था, बड़े ठाट से रहते। लेकिन बड़े पाए के बुजुर्ग थे अपने जमाने में, उन जैसा कोई बुजुर्ग भी नहीं था, लेकिन ठाट ये थे। हमारे दादा पर रहमतुल्लाह अलैह सन 36 में हज करने के लिए तशरीफ ले मक्का मदीना में पहुंचे। बहरहाल मुझे तो जो वापस आने के बाद उन्होंने बताया, तो उन्होंने कहा मैंने वहां हाजी साहब रहमतुल्लाह अलैह के दो मजाजीन जो थे खुलफा उनसे मुलाकात। एक तो उनके मौलाना अब्दुल कुद्दूस साहब वहां पर मौजूद थे, उनसे मिलने गया। बहुत बड़े ठाक थे उनके रईसाना, कालीन वालीन बिछे हुए थे, मिला। मिलने के बाद पता चला कि दूसरे भी एक उनके खलीफा हैं मौलानियाज अहमद, तो मैं उनके पास गया। वो बोरिया बिछा हुआ था, एक लोटा रखा हुआ था, एक मिसवाक रखी हुई थी, फकीर आनंदा था, एक बादशाह एक। तो वो अल्लाह तबारक व तआला जिसको जिस हाल में चाहे रखे, भाई ये उनकी हिकमत और मसलियत होती है, हम इसमें दखल देने वाले कौन होते हैं। हाँ ये केरा हर्रा बरसर नी कशद, किसी के सर के ऊपर हारा चला देते, बीगे रेरा ताज बरसर मी नहल, दूसरे के सर पर ताज रख देते। तकम्बरी तो है, अगर जिक्रिया के हारा चला दिया, अगर सुलेमान भी ताज पहना, जिसको जो चाहे अदा करे, उनकी मर्जी है, कोई दखल देने वाला नहीं। लेकिन हर शख्स को ये समझना चाहिए कि मेरे साथ जो कुछ अल्लाह ताला ने कर रखा है ये ऐन हिकमत और मसलियत है, मुझे इस पर अल्लाह का शुक्र लगा। तो ये चीजें जो है, ये मैंने आपको ये बताना था कि ये तरबियत जो है ये बुजुर्गों से मिलती, ये सुन्नत है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की, कि सहाबा ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सोबत से सब कुछ हासिल किया। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला ने एक लकड़ी का गट्ठा जंगल से अपने सर पर उठाए हुए तशरीफ ला रहे थे, जबकि अमीरुल मोमिनीन बन चुके थे और एक हदीस की रूह से 40 गुलाम उस वक्त तक उनके मिल्कियत में थे। गट्ठा उठा के ला रहे, किसी ने कहा कि अमीरुल मोमिनीन ये काम आप कर रहे हैं, लकड़ी का गट्ठा उठा के ला रहे। कहा इसकी क्या जरूरत पड़ी। उन्होंने कहा मैं अपने नफ्स का तजर्बा करना चाहता कि कहीं ये मोटा तो नहीं हो गया है अमीरुल मोमिनीन बनकर, इसे कहीं ये ख्याल तो नहीं हो गया मैं तो बहुत बड़ी चीज हो गया। तो इस वजह से मैं इसका तजर्बा करना चाह रहा था। आपने देखा कि अमीरुल मोमिनीन है, लकड़ी का गट्ठा उठा कर ला रहे हैं अपने नफ्स को आजमाने के लिए कि भाई कहीं बैठ तो नहीं गया। इन लोगों का ये आलम था, एक ऐसी चीज हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उनको पिला दी थी कि सारी दुनिया से बेखौफ और बेखतर हो गए थे, अल्लाह और उसके रसूल की मोहब्बत में डूबे हुए थे। हमारे यहाँ ये चीज नहीं है, लेकिन मैं आपसे ये कहता हूँ कि भाई अगर कोई शख्स कुछ हासिल इस जमाने में करना चाहता है तो चाहे वो मुजाहदे करे या ना करे, लेकिन उसे किसी को शेख बनाना चाहिए और उस शेख से इतना ताल्लुक रखे कि सारा माल दौलत धन हर चीज को उस पर कुर्बान करने के लिए तैयार रहे। वो चाहता नहीं है कि कोई चीज मेरे पर कुर्बान करे, लेकिन मुरीद को ये होना चाहिए कि अगर मेरी जान भी मांगेगा तो मैं शेख को दे दूं। जब इस मकाम पर पहुंचता है तब मिलता है, जब तक ये मकाम नहीं मिलता और इस मकाम पर नहीं पहुंचता शेख कुछ नहीं देता। मुझे हजरत मसीह मोहम्मद नबीउल्लाह मरकज़ू ने इजाजत अता फरमाई, उनका बहुत बड़ा करम था, बहुत बड़ा एहसान था, मुझे जैसे गधे को उन्होंने इतनी बड़ी चीज दी। तो मैंने उस खत को पढ़ने के बाद मुझे एक पसीना आया, मैं बैठ गया थोड़ी देर, फिर जब मुझे थोड़ा सा होश आया तो मैंने हजरत का दरवाजा खटखटा और मैं हजरत से रुख्सत हो चुका था कि मैं जा रहा हूँ, और चलते हुए मुझे हजरत ने वो दिया, बोले उससे यूं करकर। मैंने कहा पता नहीं क्या बात है, आज तो खत ऐसे नहीं पकड़ा है, बल्कि यूं करकर दिया। फिर देखा तो मामला दूसरा निकला। अब मैंने हजरत ने गुस्से से ये फरमाया, क्या बात है, क्यों आना चाहते? मेरी इजाजत में इजाजत के सिलसिले में आपसे कोई बात नहीं करना चाहता, मैं जानता हूँ ये एक बहुत बड़ी अता है और इसको किसी सूरत से ये समझना कि ये मैं इसका अहल नहीं हूँ ये भी गलत है। हमारे हजरत थानवी नबल्ला मरकजू ये फरमाते थे कि जब शेख किसी को इजाजत दे तो अगर वो ये समझता कि मैं इस काबिल नहीं हूं तो इसका मतलब ये शेख गधा है, उसने काम कर तुम्हें इस काबिल समझा, और जब शेख गधा है तो फिर तुम्हें मिलेगा क्या? तो आपने सबसे पहले तो अपने शेख की तकजीब कर दी कि वो तो इसका अहल ही नहीं है, वो ये नहीं समझ सका कि मैं क्या हूं। बोले इम्तियाज अली हमारे एक आलिम है, मुंबई में रहते हैं नागदेव गली के अंदर, मैं भी गया दो तीन दफा अभी हाल ही में, बेचारे मिलते हैं बहुत। उनको हजरत शाह अबरारुल्लाह साहब मदजिलुल आली ने इजाजत पता फरमाया, बात खत्म हो गई। अब हजरत भी खड़े हुए थे, कुछ लोग थे और कुछ तरफ ये बैठे हुए थे, किसी ने कहा भाई मुबारक हो मोहिन ताजली तुम्हें हजरत ने इजाजत अदा कर। कहने लगे यार कभी कभी बुजुर्गों से भी गलतियां हो जाती हैं, अब उन्होंने गलती से मुझे दे दी, हजरत खड़े थे सुन रहे थे। उन्होंने उसी वक्त कहा ठीक किया तुमने, मैंने गलती से तुम्हें दे दी, मैं वापस लेता हूँ उसी वक्त वापस। वो बड़े फखर से कहते हैं यार वो एक दिन के बादशाह थे वो भी हजरत ने वापस ले लिया, मैं क्या करूं। तो आप अंदाजा लगाएं कि ये जो शेख की अता होती है। तो मैं हजरत की खिदमत में गया, मैंने कहा हजरत मैं तो एक बात करने के लिए आया हूं। जी फरमाइए। मैंने कहा ये जो कुछ आपकी अता है मेरे सरा को, लेकिन मैं इससे ओहदा भरा कैसे हूंगा, मैं तो कुछ हूं नहीं, ना मुझे कुछ आता जाता, वो आपने इतनी बड़ी जिम्मेदारी मेरे सर पर डाल दी, तो इससे बाहर ओहदा भरा होने के लिए कोई मुझे रास्ता बता दी। अगर थोड़ा सा मुस्कुराए फरमाने लगे कि तुम्हारे एक सवाल में दो सवाल है। दो पहला सवाल ये कि हम तो कुछ हैं नहीं, इसका जवाब मैं ये दे रहा हूं कि जो ये समझते हैं कि हम कुछ हैं उनको इजाजत नहीं दी जाती। जो ये समझता है कि मैं कुछ नहीं हूं, इजाजत उसी को दी जाती। ये तो पहले जुमले का जवाब। दूसरी ये कि ओहदा बनाओ ना, तो तुम ओहदा बनाओगे। तुम तो सिर्फ ये समझ लिया करो कि मेरे सर पर किसका हाथ है। मैंने कहा सर सारे सारी उम्र के लिए अस्सलाम वालेकुम, बाहर निकल आया। मैंने कहा बाहरी बात नहीं मत करो, तो मैं तो आज तक किसी को बैद भी करता हूं तो अपने हाथ तो नहीं करता, अपने वास्ते से हजरत के। और जो कोई मामला होता है ये समझता हूं कि मेरे शेख का मेरे सर पर हाथ है। कभी कभी मैं नाज की भी बात कर लेता हूं तो अपने शेख की वजह से, और बुजुर्गों का मेरे ऊपर हाथ है। जिसको भी मुझसे वहां फकीर इमाम साहब भी हम इसका आशिक है, वो ये हमेशा बोला करते थे, वो भी आशिक थे। मेरे दादाबा मेरे आशिक थे, बहुत बड़े बुजुर्ग थे अपने जमाने। तो ये तो एक दूसरी बात है कि अल्लाह ताला जिसको जो चाहे नवाज दे जिस तरीके से। लेकिन देखो शेख शेख होता है, उसके बगैर कुछ मसला हल नहीं होता। और ये जो तजकिया नफ्स है ये हासिल नहीं होता। हमारे हजरत एक चीज के पीछे डंडा लेकर पड़ गए थे, अब गुस्सा छोड़ो, गुस्से के करीब मत जाओ और गुस्से के ऊपर गुस्सा करो कि क्यों आया। सारी चीजें कहकर ये फरमाते थे कि एक बात और सुनो, बस गुस्से के करीब मत जाओ। कोई नसीहत थी किसी को, चाहे कोई तबलीग वाले आए चाहे कोई आया चाहे कोई, सारी नसीहत करने का एक बात अखीर में ये सुन लो कि गुस्से के करीब मत जाओ। अब क्या इसमें हिकमत है ये तो शख्स जानता है, लेकिन हकीकत यह है कि गुस्सा ही एक ऐसी चीज है कि इंसान जो है वो काम कर लेता है जो उसे कभी ख्याल में भी नहीं आता, पागल होता है उसे। गुस्सा जब आ गया तो आदमी अपने आपे में कहां रहता। तो ऐसे गुस्से से शरीयत ने मना किया कि जिसने इंसान को अपना होश न रहे। गुस्सा इख्तियारी होना चाहिए, आप किसी पर गुस्से हो तो आपको कंट्रोल हो कि भाई हाँ बच्चे को जरा सा डराना है तो आप उसका शक्ल बना, क्या कर रहे थे तुम, लेकिन ये एक्टिंग होनी चाहिए अंदर से नहीं। नबाजे तो जो है धार दो बच्चों को इतना मारते हैं तो पता चलता कसाई हो गए हैं क्या हो गए, बच्चों को नहीं मारना चाहिए। यूसुफ सल्लल्लाहु अलैहि वसल्लम ने मना किया सिवाय उसके के नमाज की ताकीद के लिए, नमाज पढ़ा। और अगर बड़े हो जाएं वो लिमिट बताइए, 7 साल तक तो उनको नसीहत करो, उसके बाद यह करो तो फिर उनको लगाओ एक दो पढ़ाओ। ये एक ऐसी बात है कि मैं बन्नू में जब था पठानों से मेरा वास्ता पहली दफा पढ़ा, तो ये लोग जो थे सब नमाजी, जहां कहीं जा रहे हैं अजान हुई वहीं उन्होंने अपनी चादर बिछाई अल्लाह, और मिनटों में सारी नमाज खत्म। ऐसी नमाज पढ़ते थे कि बस यहां से रुकू में गए वहीं से डाई लगाकर सजदे में, वहीं से यूं उठाकर फिर दूसरी गर्दन पता नहीं कब मार लेते थे। मुझे दूसरे सजदे का उनके कभी नहीं पता चला कब करते थे। अब मैंने कभी मैंने यार क्या करते हो यार, हमारा हमको बचपन से आदत है बस हम नमाज पढ़ता है। और बाजी दफा तो ये भी ताजुब होता था यार तुम्हारा वजू नहीं था, जरा को अल्लाह तारा कबूल करता है हम पढ़ लेते हैं, बगैर वजू के भी टरखा देते थे। एक सिनेमा था बन्नू में सलीम थिएटर, उसके दरवाजों के सामने एक लान बना हुआ था। मगरिब की जिस वक्त नमाज होती थी अजान तो दरवाजे सब खुल जाते, सारे पठान बाहर निकल गए उस लान में اللہ اور ایک آنکھ سے پکچر دیکھ رہے ہیں ایک آنکھ سے وہ بھی کام جاری نماز پڑھ یہ عادت کی بات ایسی ہوتی ہے کہ بعضی عادتیں اچھی ہوتی ہیں ٹھیک ہو جائے گا کچھ نہ کچھ نماز پڑھ تو لیتے ہیں الٹی سیدھی جیسی بھی ہے نہ پڑھنے سے تو اچھا ہے تو حقیقت یہ ہے کہ عادت ڈلوانے سے بچوں کو جو بات ان کے اندر پیدا ہوتی ہے چاہے وہ کسی صورت سے بھی ہو لیکن عادی ہو جائیں ورنہ تو یہ نماز جو ہے وہ انہا لکبیرۃ یہ بہت بھاری ہے ہر ایک آدمی نہیں پڑھ سکتا ہم تو کہتے ہیں نا لوگ ہاں جی وہ صبح آدھی نکلتی بھائی الارم لگا جہاں جی وہ بھی لگایا میں اسے بھی نیند میں بند کر لیتا ہوں کیوں بند کر لیتا یہ پتہ ہی نہیں چلتا اب کیا کہا جائے حقیقت یہ ہے کہ یہ سب انسان کے اپنے نفس کی ہیلے بہانے کی بات ہے میں ان سے کہتا ہوں یار تم ایک چلا جو ہے نا تبلیغ والوں کے ساتھ لگاؤ حالانکہ میں اتنا تبلیغ کے حق میں نہیں ہوں لیکن علاج کے طور پر میں کہتا ہوں کہ جاؤ تبلیغ میں ایک چلا لگاؤ دیکھو کیسے آنکھ نہیں کھلتی کیسے تم نمازی نہیں بنتے ہو جاؤ تو صحیح ایک دفعہ پتہ چل جائے گا تمہیں سب ٹھیک ہو جاتے ہیں وہاں جا کر چلے میں ان کو جو امیر جس طریقے سے پھر ان کو ڈھیل کرتا ہے نا میں بھی ایک دفعہ پھنس گیا تھا میری ساتھ بھی بڑی عجیب حرکتیں ہیں میں حرکت کیا بولوں سب کی ساتھ ہی تھی کوئی میں اکیلا تھوڑا تھا لیکن یہ ہے کہ رات کو 12 بجے آ گئے امیر صاحب ارے بھائی تمہیں یہ پتا ہے صبح ہڑتال ہے بسوں کی ہاں معلوم پھر تم نے کیا کیا ہم نے کہا ہم کیا کرتے ہڑتال کرنے والوں نے ہڑتال کی ہم نے ہڑتال تو نہیں کی نا نہیں نہیں تم نے نماز حاجت پڑھی نماز حاجت کہاں کی پڑھتی جب ہڑتال ہے تو کیوں نہیں پڑھی اب وضو کرو اب بھی سردی کا موسم 12 بجے ابھی تھوڑا سا بستر میں گرم ہوئے تھے اب انہوں نے کہا جی نماز حاجت پڑھو اور 4 نفل جرمانے کی بھی پڑھو مرتے کمارے شاہ مدار اب 2 تو وہ حاجت کی اور 4 جرمانے کی 6 نقطیں پڑھوائی انہوں نے اسی وقت وضو کروایا تو یہ جو امیر ہوتے ہیں بھائی یہ ٹھیک کر دیتے ہیں 40 دن میں آدمی جو ہے گز ہو جاتا ہے ٹھیک ٹھاک ہو جاتا ہے نماز کا پابند ہو جائے گا اور پھر جب وہ گز میں یہ دیکھتا ہے کہ میں خود لوگوں کو کہہ رہا ہوں کہ بھائی نماز پڑھو تو پھر وہ اپنے اوپر کیا سوچے گا تو میں دنیا کے لیے کہہ رہا ہوں تو خود غائب ہوں سب چیزیں ٹھیک ہو جاتی تو حقیقت یہ کہ اصلاح کرنا کوئی چاہے اپنی تو ہر صورت سے کر سکتا ہے یہ نہیں ہے کہ نہیں ہو سکتا اور نہیں کرنا چاہے تو بھائی غفلت میں تو جو چاہے کرتے رہو چاہے آپ ڈھول بجتا رہے آپ کو نہیں ہوتے لیکن جو بات میں کہنا چاہ رہا ہوں وہ یہ کہ نفس کی اصلاح کے 3 بڑے بڑے اصول ہیں بلکہ 4 ایک اس کے اندر قلت کلام کم بول ایک قلت طعام کم کھانا ایک قلت منام کم چھونا ایک قلت فراز مال انام لوگوں سے کم ملنا جلنا یہ 4 اصول ہیں یہ ابتدائی ہیں جب کوئی تصوف کو اختیار کرے تو یہ 4 چیزوں کے لیے اپنے آپ کو تیار کرے ابھی اس میں تو کوئی کلہاڑا نہیں چلانا پڑتا آپ یہ کہیں جی آنکھ نہیں کھلتی یہاں آنکھ کا بھی مسئلہ نہیں یا تو زبان کا مسئلہ ہے بھائی بات کم کرو ضروری بات جو ہو اس کو کرو ضرورت نہیں ہے مت بولو اب لوگ جناب بولے چلے جا رہے ہیں بولے چلے جا رہے ہیں بولے چلے چاہے اس کا کوئی مقصد ہے یا نہیں لیکن بولتے یہ کثرت کلام جو ہے یہ طبیعت کے اندر سیاہی پیدا کرتی ہے اس لیے اس سے بچنا چاہیے اور پھر ہمارے زمانے کی بات یہ ہے کہ جب ہم چند آدمی مل کر بیٹھتے ہیں تو ہر ٹاپک پر ہم بات کرتے ہیں चाहे कोई डॉक्टर की बात हो, यार मेरे तो आज सर में दर्द है, एक कहेगा कोई बात नहीं ये गोली खा लो, वो डॉक्टर नहीं है अलग है। दूसरा कहता है यार छोड़ो ये कौन सी गोली है, मैं तुम्हें बताता हूँ ये गोली खा लो, सब उसको गोली मारने के लिए तैयार है। और हर एक डॉक्टर है, अलग है, इनमें से एक भी डॉक्टर नहीं। और तो और अगर कोई मसला पूछ ले कि यार मेरे साथ नमाज में ये मामला हो गया, सब मुफ्ती, हालांकि किसी को नहीं आता कुछ भी। मेरा एक दोस्त है तस्लीम, अभी भी जिंदा है अल्लाह ताला से, तो हम रोजा रख रहे थे, एक दिन मैंने देखा तो तस्लीम साहब खाना खा रहे, मैंने कहा भाई तेरे रोजा था? हाँ भाई मेरा रोजा था। फिर मैंने कहा क्या हुआ? यार वो मैं सो गया था, फिर अगर मुझे नहाने की आदत हो गई, मैंने कहा अच्छा फिर, और भाई मैंने वो उससे अफसर के पास गया था, उन्होंने कहा भाई तेरा रोजा टूट गया। देखा आपने, वो मुफ्ती साहब ने फतवा दे दिया, उसने आकर खाना खा लिया। अभी पता नहीं है मसलों का, खामखा तुम मुफ्ती बन रहे हो, किसी को आलिम से पूछना चाहिए, तुम खामखा एक मसला बता दो। हकीकत ये है कि बोलने की जो आदत है कि खामखा बोलना, हमारे हजरत थानवी नवल्ला मरकुदेव ये फरमाते थे कि बगैर मकसद गुफ्तगु से ज्यादा कोशिश करके बचो मत बोलो। एक शहजादा था, उसको किसी उस्ताद ने ये कहा कि बेटे ये जबान जो है ये बड़ी खराब थी, बेजरूरत नहीं बोलना चाहिए। वो शहजादे के दिमाग में आ गई, बोलने छोड़ दिया उसने। अब बादशाह तक बात होगी जी, आपके शहजादे तो गूंगा है, बात ही नहीं करता। तो बुलाया, सवाल किया, वो जवाब ही नहीं दे। हकीमों से कहा भाई तुम किस काम के हो, जाओ देखो इसको। उन्होंने कहा जी हमने इसका हालत भी देख लिया, इसका नखरा भी देख लिया, इसकी नमक भी देख ली, सब उस जमाने में कोई ये थोड़ी कि मशीन है, सब वो लोग जो थे बड़े माहिर होते थे। ठीक है, तो वही फिर बोलता क्यों नहीं? अब ये पता नहीं इसके दिमाग को कुछ सदमा आया है, क्या आया है, इसको आप जो है कुछ तफरी की जगह ले जाओ, क्या नहीं शिकार में ले जाए क्यों? अच्छा तो बादशाह ने कहा चलो कल शिकार में चलते हैं इसको ले जाओ। चले, तीतर का शिकार हो रहा था। तीतर के शिकार भाई एक टेक्निकल चीज है, ये तीन फर्रे मारता है, एक फर्र कर फिर वहां से दूसरा, फिर तीसरा, फिर जाकर छुप जाते हैं, आगे नहीं जाते। तो शिकारी जानते हैं वो तीसरे तक भागते रहते हैं, फिर जहां ये छुपता है वहां जाल डालकर उसे पकड़ लेते हैं। तो वो तीतर को ढूंढते थे, शिकार कर रहे थे, शहजादा भी साथ था। एक सामने की झाड़ी में तीतर साहब बोल पड़े कठिलुक कठिलुक, जाकर झाड़ी जाल फौरन डालकर उसे पकड़ लिया। शहजादे ने कहा कमबख्त अगर तू नहीं बोलता तो नहीं मारा जाता। मुझे आप शोर मच गया, शहजादा बोल पड़े, शहजादा बोल पड़े, क्या भेजिए हमारे सामने बोले। बादशाह के पास ले गए, बादशाह ने कहा हाँ बेटे क्या बात हुई थी? खामोश, अरे बोलो। उन्होंने कहा अच्छा इसके जूते लगाओ। अब जूते लगे, उन्होंने कहा ठहरी ठहरी, कहा अब्बा जान मैं ये बोला था कि वो तीतर कम्बा से अगर नहीं बोलता तो वो नहीं मारा जाता, और मैं उसके बोलने पर नहीं बोलता तो ये जूते नहीं खाता। तो आप देखे कि बोलने में क्या क्या मुसीबतें आती है। हकीकत यह है कि हम इब्तिदा में कम से कम जब सुलूक का इब्तिदाई जमाना हो उसमें तो बिल्कुल बोलने से एतराज, जब तक कोई जरूरत ना हो खास नहीं बोलने। दूसरा जो है ये किल्लत काम है, इमाम गजाली रहमतुल्लाह अलैह ने जो कुछ खाने के बारे में लिखा है, हजरत थानवी नवल्ला मरकुदेव ने ये फरमाया कि अब वो जमाना खत्म हो गया, अब हम लोगों के कुवा इस काबिल नहीं है कि हम आजबा आडे में तीन वक्त गुजारा कर लें। और नहर के किनारे जो सब्जी के पत्ते पड़े हुए हो टूटे हुए उन पर गुजारा कर ले। अब ये काम हम नहीं करते। अब तो बड़े बड़े जवान जो हैं उनको डॉक्टर कहता है यार तुम्हारी तो वाइटामिन ही नहीं पूरी हो रही है, जिसमें में तुम्हारी जान ही नहीं है, ये खाओ वो खाओ ये गोलियां खाओ। उस जमाने में कोई वाइटामिन का मसला नहीं था, वो पत्ते खाकर भी बिल्कुल उसी तरीके से रहते थे। हजरत फरमाने लगे कि नहीं भाई अब ये नहीं, अब इस जमाने में आप ये करें कि खाना आप पेट भरकर खा लो मगर जी भरकर ना खाए। अब ये एक अजीब बात है कि पेट भरना और जी भरने में बड़ा फर्क है। नियत नहीं भरती आदमी की, जी नहीं मानता यार ये आज तो पता नहीं खीर बड़ी मजेदार है तो आपने 10 लुकमे ज्यादा ले लिए तो अरे फरमाते थे कि ये नहीं, बस पेट भर गया छोड़ दो जी मत भरो। तो ये भी एक बड़ा मुजाहिदा इस जमाने में। हजरत ने खाने से नहीं मना किया। मैं वहां साउथ अफ्रीका में गुजरातियों से कहता था यार तुम लोग बड़े अजीब आदमी, तुम्हारे ये खाने जो है खत्म ही नहीं होते, सब खाना उठ गया फिर जनाब फलूदा आइसक्रीम चली आ रही है, क्या ये बाद में हम लाते हैं। अच्छा अच्छा चलो, वो उससे फारिग हुए फिर फ्रूट आ गए, तरबूज आ गया, अंगूर आ गए, हाँ ये बाद में होता है। अच्छा चलो उससे भी फारिग हो गए, फिर उसके बाद चाय, और चाय के साथ पेस्ट्री भी है, केक भी है, ये भी, और फिर खा रहे हो। तो मैंने कहा तुम क्या करते हो, तो आपने तो फरमाया जी भर के मत खाओ, हम तो पेट भर कर, और मेरे से कह रहे। मैंने कहा अच्छा भाई तुम्हारा पेट अभी भरा ही नहीं है, खाए चले जा रहे खाए चले जा रहे। मैंने अभी हमारे तो आदत है, मैंने कहा होगी भाई अल्लाह जाने मैं क्या कह सकता हूँ, तो किसी का पेट क्या नियत क्या पता ही नहीं चलता कि कब जाकर भरेगी कब नहीं भरेगी। हमारे लिए तो खैर हम जज नहीं कर सकते, लेकिन खाने के मामले में अपनी नियत को इतना रखना कि ठीक है खा ली पेट भर गया। अब ऊपर तक यहाँ तक भरना कोई जरूरी नहीं है, कभी भी मैदे की कोई तकलीफ नहीं होगी अगर कोई आदमी इस पर अमल करे। फिर ये फरमा देते कि किल्लत मनाम सोना कम, तो हजरत फरमाते थे कि ये भी इस जमाने में नहीं हो सकता, पहले तो रात रात भर इबादत करे और फिर दिन में नहीं सोते थे। इमाम हनीफा रहमतुल्लाह अलैह आधी रात खड़े रहते थे। किसी ने एक दिन ये कहा अरे देखो ये वो जा रहे हैं अबू हनीफा सारी रात इबादत में खड़े रहते। अब उन्हें ये शर्म आई कि दुनिया मेरे बारे में ये ख्याल रखती है और मैं रात तो नहीं पूरी रात खड़ा रहता, उस दिन से पूरी रात खड़ा होने शुरू हो गई। थोड़ी देर के लिए जाते थे ईशा की नमाज के बाद फिर खड़े हो जाते। लेकिन एक शख्स बराबर इमाम हनीफा के साथ लगा रहा कि भाई ये कुछ फजर के बाद सोते होंगे, तो फजर के बाद नहीं सोए, आगे दर्स में शुरू हो गए, फिर उसके बाद दोपहर तक, जोर के बाद वो थोड़ा सा कैलूला फरमाते, उसके बाद फिर आ जाते थे। ये भी नहीं पता चलता था कितना कैलूला किया कितनी देर किया, देखा तो फिर बैठे, फिर रात तक फिर हुई रूटीन। अब कौन कर सकता है इस तरीके से, कोई भी नहीं कर सकता। लेकिन उस वक्त के खुबा थे, उस वक्त के रामीफा रहमतुल्लाह अलैह बहुत बड़ी हस्ती थे, बड़े अजीब आदमी, बहुत कम ऐसे लोग होते। बहरहाल वो तो बड़े लोगों की बातें हम लोग नहीं कर सकते। तो हजरत ये फरमाते थे कि इस जमाने में बूढ़े लोगों को 6 घंटे जरूर सोना चाहिए और जवान लोगों को 8 घंटे सोना चाहिए, इसलिए कि सेहत नहीं है तो कुछ भी नहीं है, न इबादत न कोई नौकरी न चाकरी कुछ भी नहीं कर सकते। तो सेहत को दुरुस्त रखना वाजिब, और जब ये सोना होना जो है ये छोड़ोगे तो सेहत खराब होगी, खाना छोड़ोगे तो सेहत खराब होगी, तो सेहत को दुरुस्त रखना भी जरूरी। ہمارے حضرت حفیظ امت نمبر اللہ مرتبہ اخیر تک میرے خیال میں شاید ایک دو سال کی بات ہوگی ورزش کرتے رہے, ایکسرسائز کرتے رہے کہ نہیں صحت کے لیے ضروری ہے. ہمارے حضرت تھانوی رحمۃ اللہ مرکزو فجر کی نماز کے بعد 2.5 میل جاتے تھے پیدل تیز رفتاری سے, 2.5 میل واپس, 5 میل کا پورا وہ کرتے, پھر آگے جو ہے اشراق پڑتے. تو حقیقت یہ ہے کہ یہ حضرات جو ہے یہ کہتے تھے کہ یہ صحت کو رکھنا جو ہے یہ بھی انسان کے اوپر فرض ہے. تو جو صحت کے لیے اگر حکیم یہ کہ صاحب آپ ہوا خوری کیا کریں, چہل قدمی کیا کریں, یہ کیا, تو اس کے اوپر ضرور عمل کرنا چاہیے. وہی ایکسرسائز اگر ہوتی ہے تو ایکسرسائز بھی کرو. یہ ہے سونے کا معاملہ, بس جوان اتنا سوئے بوڑھا اتنا سوئے, اس سے زیادہ نہیں سونا چاہیے. عادت ڈالو گے 12 گھنٹے بھی سوتے رہو گے, 16 گھنٹے بھی سوتے رہو گے, وہ تو ایک عیاشی ہے. چاہے جتنا ہے نفس کو عادی بنا لو, جس چیز کا عادی بناؤ گے نفس کو اس کا عادی بن جائے گا. لیکن صحت کے لیے یہ اتنا ضروری ہے, اس کے بعد جو ہے ضروری نہیں. اب قلت اختلاط مالا نام لوگوں سے کم ملے, خام خواہ کسی کے پاس جا کر گپے مار رہے ہیں, ادھر بیٹھ کے مار رہے ہیں, ادھر جا رہے ہیں, نہیں. کسی کے پاس ضرورت ہو تو جاؤ, ضرورت نہیں ہو تو مت. بولنے میں کمی اور ملنے میں کمی, اس نے حضرت نے کوئی وہ نہیں نکالی کہ کوئی رعایت ہے, نہیں کوئی رعایت, جتنا پہلے تھا اتنا ہی ہے. نہ فضول باتیں کرو نہ لوگوں سے خامخواہ کے مول جول بڑھا, اس لیے کہ جتنے بھی دوست بناؤ گے ان میں سے ایک بھی دوست نہیں. یہ سب وقت کے ہوتے ہیں, کوئی کسی کے کام نہیں آتا. دوست ہاں باشد کے گیرت دست دوست, در پریشان حالی ہو در مانگی. جب کوئی پریشان حال ہو, مصیبت آئے گئی آئے تو دوست وہ ہے کہ اس وقت آئے, ہاں بھائی کیا بات ہے, میں ساتھ ہوں یار تمہارے, کوئی فکر کی بات نہیں. یہ ہے دوستی. اس وقت کوئی نہیں, پھر تو آپ دروازہ کھٹ گیا, یار دیکھو میں یار ابو نے مجھے منع کیا, سوری میں اس وقت نہیں آ سکتا آپ کے ساتھ. وہ سب ایکسکیوز کر لیتے ہیں, کوئی نہیں ساتھ آتا, یار میرا چالان ہو گیا. میں نے اپنے پوتے سے کہا چلے ابو میں چالان ہوا تھا, میں سب کے پاس گیا ایک بھی نہیں چاہتا ہے. میں نے کہا تم نے بنایا ہوئے نا, پہلے کہا سب کو چھوڑ رہا ہوں. میں نے کہا چھوڑ دو خدا کے پاس, میں تو بہت پہلے سے کہہ رہا ہوں. معلوم ہوا کہ جب کوئی وقت پڑتا ہے, لیکن ایسے بھی نہیں ہونا چاہیے. ایک صاحب کے دوست تھے, وہ ساتھ جا رہے تھے, کسی سے جھگڑا ہوا, دوسرے نے مارنا شروع کیا, انہوں نے جا کے اس کے ہاتھ سے کر لی. اب وہ خود مارے جا رہا, وہ کہتے تھے میرے ہاتھ تو چھوڑے, یہ چھوڑے نہیں رہے, پکڑے وہ پٹائی کروائی ان کی. بعد میں وہ ختم ہو گیا سکتا, اس نے کبھی کیا حرکت کی, تو یار شیر شادی نے کہا ایسے حالت میں دوست کے ہاتھ پکڑ لو, اب نکل گیا در پریشان. دوست آپ حرکت کے گیرت دس دوست کا ہاتھ پکڑ لے, محاورہ ہے مدد کرنے کا. اس نے محاورے کے بجائے سچ مچ ہاتھ پکڑ لیا, پٹا دیا اسے خوب. اس نے کہا بھائی تو صحیح سمجھایا شیر شادی کو, اچھی خاصی میری رنگائی کروا لی. تو یہ جو ہے ایسے بھی نہیں سمجھنا چاہیے, ٹھیک ٹھاک عقل سے کام لینا چاہیے. بہرحال یہ چار چیزیں جو ہیں یہ تصوف کا خلاصہ ہے. جب تک ان چار چیزوں کے اوپر کوئی کسی نہ کسی شیخ کی بھی ضرورت نہیں. یہ چار چیزیں تو موٹی موٹی ہیں, باقی جو باریک باتیں ہیں شیخ تو اس کے لیے ہیں. وہ آپ کو ہر چیز آپ کو بتائے گا کہ بھائی کیسے تم رہ رہے ہو, گھر میں کیسے ہو, باہر کیسے ہو, نماز کیسے پڑھتے ہو, روزہ کیسے رکھتے ہو, وہ تو پھر بات کی چیزیں. بھائی چار چیزیں تو کر سکتے ہو, ان کے اوپر تو عمل کرنا چاہیے. تو یہ جو ہے یہ تزکیہ نفس کے لیے چیزیں ہیں جو میں آپ کے سامنے عرض کر رہا ہوں. 3 دن سے تو یہی بات میں کر, اب اس میں سب سے بڑی بات جو ہے جس کو میں کہہ کر ختم کر رہا ہوں وہ یہ کہ دیکھو گھر کے اندر اپنے بچوں کے ساتھ بیوی کے ساتھ اپنے سلوک کو اپنے بیہیویئر کو درست کرو. بیوی کے ساتھ جو شخص गुस्से करता है तो भाई बीवी तो करेगी और तुम भी करोगे तो घर में फिर क्या हाल होगा। बच्चे यही कहते रहेंगे यार पता नहीं डैडी और मम का क्या हो गया है, दिन भर लड़ते रहते हैं। तो बच्चों के भी यही दिमाग में आएगा कि हम भी आपस में लड़े, भाई तुम भी लड़ गए तो हम भी लड़े। तो ये लड़ाई झगड़ा जो है ये नहीं, झगड़ा तो मैंने ऐसी साथ में लगा दिया, लड़ाई नहीं। एक बुजुर्ग से एक खातून ने शिकायत की कि हजरत ये मेरे मियाँ जो हैं ये कभी कभी मुझे मारते भी हैं, बहुत नाराज होते हैं, गुस्से होते हैं। हाँ भाई क्यों ये क्यों करते, सारी खामोशी नहीं होती, बोलती चली जाती है चर 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 चर, तो बहुत बुरी बात है। उन्होंने कहा अच्छा अच्छा ठीक है कोई बात नहीं। उन्होंने एक बोतल मंगाई के पानी लाओ पड़ी और उनको कहा खातून को कि जब तुम्हारा मियाँ तुम पर नाराज हो तो मेरे इस पानी की एक घूंट पी लो और न उसे निगलना न थूकना, तुम्हारे मियाँ का गुस्सा खत्म। बहुत अच्छा। अब जहाँ जरा लड़ाई शुरू हुई, हाँ मैं तुम्हारा इलाज करती हूँ अभी ठहरो जाती हूँ, जाकर एक घूंट ली। अब बोल तो नहीं सकती ना, पानी गिर जाएगा न निकल सकती। अब मियाँ क्या कहेगा बेचारा, खामोश। तो पानी पढ़कर दे दिया, तो बहुत बड़े कामिल बुजुर्ग थे, पानी तो हमें भी आता है, अगर कोई स्कूप पीना चाहे तो हम भी पढ़कर दे देंगे। पचर देंगे ना निगले और न उगले, वो भी रहते गुस्सा खत्म। लेकिन कौन इस पर अमल करता है, वो तो सीधी औरतें थी, उन्होंने कर लिया अमल। अब इस बात पर कोई अमल नहीं करेगा, न कोई हमसे कहेगा। हम तो बहुत कहते हैं कि भाई देखो ऐसा मत करो, और मियाओं को समझाते हैं कि भाई देखो औरत तो फिर औरत होती है, तुम तो मर्द हो, मर्दमी ये है कि तुम अपने गुस्से पर काबू पाओ। औरत जो है वो तो है ही, हकीकत ये है कि जिस शख्स ने अपने घर को जन्नत बनाना हो, अपनी औलाद की तरबियत करनी हो, उनको सही बनाना हो, उसे गुस्से निकल। अगर उसने गुस्सा छोड़ दिया उसका घर जन्नत हो गया, और जो जहन्नम बनाना चाहे जब चाहे बना लो, जब चाहे लड़ लो जब चाहे। हकीकत यह है कि ये काम जो है इसको नहीं, घरों के अंदर बहुत आराम से रहो, मोहब्बत से रहो, इत्तेफाक से रहो, अल्लाह तबारक व तआला की बरकतें आती हैं, नेमतें आती हैं, बख्शिशें आती हैं, इनायतें आती हैं। जहाँ लड़ाई झगड़ा हो वहां से सब कुछ उड़ जाता है, बरकत भी उड़ जाती है, ना इत्तेफाकें होती है, कुदूरत होती है। तो ये सारी चीजें जो है सारी दुनिया जानती है, लेकिन ये कि अमल कोई भी नहीं करता। हम भी सुबह से शाम तक ये कहते रहे भाई देखो अमल करो इस बात के, कोई नहीं करता। हकीकत ये है कि जब तक अपने नफ्स को नहीं संभालोगे और उसकी इसलाह नहीं करोगे, अपने घर बार को नहीं देखोगे, अपनी हालत को नहीं देखोगे, कहाँ से होगा। अल्लाह ताला मुझे और आप सबको इसकी तौफीक दे। اللهم صل على سيدنا ومولانا محمد وعلى آله سيدنا محمد وبارك وسلم وصلوا عليه. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ منه نبيك محمد. اللهم إنا نسألك عزائم مغفرتك ومنجيات منك والسلامة من كل شر والغنيمة من كل شيء والفوز بالجنة والنجاة من النار. اللهم إيمان کی حلاوت عطا فرما، ہمیں اپنے نفس کو قابو میں رکھنے کی توفیق عطا فرما، ہر برے کاموں سے بچنے کی توفیق عطا فرما. اللہ اعمال صالحہ کی توفیق عطا فرما، صراط مستقیم پر گامزن فرما، حضور اکرم صلی اللہ علیہ وسلم کے اسوہ حسنہ پر عمل کرنے کی توفیق عطا فرما. اے اللہ ہماری اولادوں کو نیک صالح بنا، انہیں سیدھے راستے پر چلنے کی توفیق عطا فرما، ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ انہیں بری راہوں سے بچا لیجیے، ہماری بچیوں کے نصیب درست فرما، انہیں نگاہ والے بہتر رشتے عطا فرما، اس دنیا میں ہمیں عزت آبرو سلامتی آتی ہے ایمان کے ساتھ ہے, اور جب اس دنیا سے اٹھائے تو ایمان کے ساتھ ہے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم, وصلى الله تعالى على خير.